أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. اسلام کا کوئی وطن نہیں ہے اور ہر وطن اسلام کا ہے. اس بنیادی اور نا تبدیل ہونے والے روشن اصول کو بھلا کر بسا اوقات دنیا کے مختلف امتحانوں اور ابتلاؤں کے وقت بعض ملکوں کے مسلمان غلطی کرتے ہیں اور اس کے نتیجے میں خود بھی تکلیف اٹھاتے ہیں اور اسلام کی بدنامی کا بھی موجب بنتے ہیں. اسی کے نتیجے میں یہ سوال پیدا ہوتا ہے کہ تم اپنی وفاداریوں کا تعین کرو، اور بہت سے ممالک جہاں بھاری اکثریت غیر مسلموں کی ہے وہ اپنے ملک کی مسلمان اقلیت سے یہ سوال کرتے ہیں کہ ہمیں تم یہ واضح طور پر بتا دو کہ تم پہلے اسلام کے وفادار ہو یا پہلے وطن کے. حالانکہ امر واقعہ یہ ہے کہ جیسا کہ میں نے بیان کیا ہے، اسلام کا کوئی وطن نہیں اور ہر وطن اسلام کا ہے. اس حقیقت میں بہت ہی گہرے حکمتوں کے راز پوشیدہ ہیں، اور ایک بات جو کھل کر انسان کے سامنے ابھرتی ہے وہ یہ ہے کہ کہیں دنیا میں اسلام اور وطنیت کا تصادم نہیں ہو سکتا، یعنی ان اسلام کے سچے اصولوں کا جو عالمی ہیں ان کا عالم کے کسی حصے سے تصادم ممکن ہی نہیں ہے، کیونکہ کل کا جز سے تصادم عقلاً قابل فہم نہیں، یعنی محالات میں سے ہے، ایسی چیز جو ہو سکتی ہی نہیں. اگر اسلام کا بعض خطہ ارض کے بسنے والوں سے تصادم ہو تو اسلام ان کا مذہب نہیں بن سکتا، اسلام ان کے لیے رحمت کا پیغام نہیں. اسلام یہ دعویٰ نہیں کر سکتا کہ میری آغوش میں تمہارے لیے بھی امن ہے. اس ملک کے باشندے یہ کہہ سکتے ہیں کہ ہاں، اہل عرب کے لیے تمہاری آغوش میں امن ہوگا، یا اہل انڈونیشیا کے لیے، یا اہل ملائیشیا کے لیے، یا اہل پاکستان کے لیے، لیکن ہمارے لیے تمہارے پاس کوئی امن نہیں، کیونکہ تم ہماری وطنیت کے مخالف ہو. بس یہ ایک بنیادی واضح حقیقت ہے جسے بدقسمتی سے بعض دفعہ مسلمان بھلا بیٹھتے ہیں، اور اسلامی قومیتوں کے تصور کو ابھارتے ہیں، اور اس طرح مسلمان اور غیر مسلم کو ایک دوسرے سے برسر پیکار کر دیتے ہیں. امر واقعہ یہ ہے کہ ہم نے سب دنیا کے دل جیتنے ہیں، اور دل متصادم ہونے سے نہیں جیتے جاتے، بلکہ پیغام کی لڑائی बिल्कुल और माहौल में और कैफियत से लड़ी जाती है। पैगाम की लड़ाई में तो ऐसे असूल कार फरमा होते हैं जिनका दुनिया की लड़ाइयों से कोई दूर का भी ताल्लुक नहीं होता, और मुख्तलिफ अम्बिया को अल्लाह ताला ने मुख्तलिफ वक्तों में मुख्तलिफ असूल सिखाए जो दुनिया की जंगों पर इतलाक पा ही नहीं सकते। मसलन हज़रत ईसा अलैहिस्सलाम ने ईसाइयों को जो हथियार थमाया, उनके हाथ में जो हथियार पकड़ाया, वो ये था कि अगर तुम्हारे एक गाल पर कोई तमाचा मारता है तो दूसरा गाल भी उसके सामने कर दो। वो जंग जिस जंग का ये असलूब बयान किया जा रहा था, वो जहाद जिसके लिए ये हथियार ईसाइयों को अता किया जा रहा था, वो रूहानी जंग थी। और गलती से बाद में ईसाइयों ने अमलन इस तालीम को एक ज़ाहरी तालीम के तौर पर समझ लिया, और चूंकि वो उनके काम नहीं आ सकती थी, दुनिया के हालात पर इतलाक नहीं पा सकती थी, इसलिए अमलन उसको धुतकार दिया। बस आज कोई एक ईसाई मुल्क दुनिया में ऐसा नहीं जो हज़रत ईसा अलैहिस्सलाम की इस अजीम शान रूहानी तालीम पर अमल पैरा हो, क्योंकि ये एक रूहानी तालीम है जिसे उन्होंने दुनियावी मानों में कबूल किया लेकिन अमलन हर उस वक्त इसको रद्द कर दिया और पसे पुश्त फेंक दिया जब उनके इम्तिहान का वक्त आया। आज भी यही कैफियत है। बस मज़हब का ताल्लुक रूहानी दुनिया से है और इसकी तालीमात की जंग रूहानी इस्तिलाहों में लड़ी जाती है। जब ये कहा जाता है कि इस्लाम को इस गरज से पैदा किया गया ताकि तमाम दुनिया के दूसरे अध्यान पर यह गालिब आ जाए, तो इसका मफहूम हरगिज़ ये नहीं कि तलवार हाथ में पकड़ो, यानी मुसलमानों को ये तालीम हो कि तुम तलवार हाथ में पकड़ो और तमाम दुनिया में इनकार करने वालों की गर्दनें काटते फिरो, और जो तस्लीम करे और सर झुका दे सिर्फ उसी को अमन का पैगाम दो, बाकी सब के लिए तुम जंग और फसाद का पैगाम बन जाओ। ये ना अक़ल के मुताबिक बात है, ना अमलन दुनिया में ऐसा हो सकता है, ना कभी हुआ है। इसलिए जमात अहमदिया को इस उसूल को हमेशा पेश नज़र रखना चाहिए कि जब हम मुकाबले की और जहाद की और तमाम बनी नौ इंसान पर इस्लाम को गालिब करने की बातें करते हैं तो क़ुरान और मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की इस्तिलाहों में बातें करते हैं और दुनिया की इस्तिलाहों से इनका कोई ताल्लुक नहीं। यही वजह है कि आज के इब्तला के वक्त वो मुसलमान जो इन बातों को नहीं समझ सके, ना समझ सकते हैं क्योंकि उनके रहनुमा उनको गलत तालीम देते हैं, वो जगह जगह अपने आप को मुश्किल में मुब्तला देख रहे हैं और दिन ब दिन उनकी हालत ख़राब हो रही है। मुख्तलिफ ममालिक में कमज़ोर अकलियतें हैं और इस्लाम की तालीम को गलत पेश करने के नतीजे में अपने रद्द अमल को सही रास्ते पर गामजन नहीं रख सकते, गलत राहों पर चलाते हैं जहां चलना उनके लिए मुमकिन नहीं है और उसके नतीजे में शदीद नुकसान उठाते हैं और मज़ीद इस्लाम की बदनामी का मूजिब बनते हैं। एक ये सवाल है जो आज दुनिया में हर जगह उठाया जा रहा है, जैसा कि इंग्लिस्तान में भी उठाया जा रहा है, और इस सवाल का सही जवाब ना पाने के नतीजे में और बाज़ मुसलमानों की कमफहमी के नतीजे में जिस रंग में वो अपने रद्देमल का इजहार इंग्लिस्तान की गलियों में करते हैं, उससे रद्देमल के नतीजे में यहाँ मुसलमानों के लिए दिन ब दिन ज़्यादा खतरात पेश आ रहे हैं। मुसलमानों की इबादत गाहों को जलाया जा रहा है, उनको हम धमकियां दी जा रही हैं, आम गलियों में चलते फिरते उनके लिए खतरात पैदा हो रहे हैं। आज ही एक ये खबर थी कि दो टैक्सी ड्राइवरों को पकड़ के बहुत बुरी तरह मारा गया क्योंकि वो सद्दाम हुसैन की हमायत में थे। तो ये सब जहालत के किस्से हैं जिनका इस्लाम से कोई ताल्लुक नहीं। इस्लाम की तालीम आलमगीर है और आलमगीरी सिफात अपने अंदर रखती है और अपने अंदरूनी ताकत के लिहाज से गालिब आने वाली तालीम है जिसे कोई दुनिया में शिकस्त नहीं दे सकता, और कोई इस पर एतराज करने की मजाल नहीं रखता, इसलिए कि ये सच्चाई पर मबनी है। बस जमात अहमदिया को हर इब्तला के वक्त या वैसे भी अपने तबी रद्द अमल का गहरी नज़र से मुतालिया करते रहना चाहिए। जब भी माहौल में हिजान हो, उस वक्त इंसान का दिल भी हिजान पजीर हो जाता है, इंसान के दिल में भी इर्तियाश पैदा हो जाता है। वो वक्त होता है अपनी जांच का और ये मालूम करने का कि मैं इस्लाम के रास्ते पर हूँ या किसी और रास्ते पर हूँ। खा इनफरादी इख्तलाफात के वक्त दिल में इर्तियाश पैदा हो या कौमी इख्तलाफात के वक्त दिल में इर्तियाश पैदा हो, वो वक्त इर्तियाश का ऐसा वक्त है जबकि मोमिन अपने ईमान की पहचान कर सकता है, अपने दिल के आईने में खुदा से अपने ताल्लुक को देख सकता है। बस आज तमाम दुनिया में जमात अहमदिया को ऐसा रद्द अमल दिखाना चाहिए जिस रद्द अमल में एक अंग्रेज़ अहमदी भी बिला तरद्दुद ये कहते हुए शरीक हो सकता है कि यह सच्चाई की तालीम है और मेरी कौमी वफादारी से इसके तसादुम का कोई सवाल नहीं, और अफ्रीका के अहमदी भी ये कहते हुए उस रद्द अमल में शरीक हो सकता है कि ये बैनुल अक़वामी सच्चाई की तालीम है और मेरे मुल्क से इसके तसादुम का कोई ताल्लुक नहीं। कर्ज़ी के मशरिक़ और मगरिब के बसने वाले तमाम बनिनो इंसान अगर फिल हकीकत एक तालीम पर इकट्ठे हो सकते हैं तो वह इस्लाम ही की तालीम है, क्योंकि ये वतनियत से बाला है और वतनियत से मुतसादिम नहीं है, क्योंकि सच्चाई वतनियत से मुतसादिम नहीं हो सकती। अगर वतनियत का गलत तसव्वुर है तो सच्चाई के आईने में वो तसव्वुर गलत साबित किया जा सकता है। इसलिए जब मैं कहता हूँ कि इस्लाम की तालीम वतनियत से मुतसादिम नहीं है, उससे टकराती नहीं है, तो इसका हरगिज़ ये मतलब नहीं कि दुनिया के हर मुल्क में उनकी वतनियत का तसव्वुर इस्लाम से मुतसादिम नहीं हो सकता। बाज़ मुल्कों के वतनियत के तसव्वुर ही टेढ़े होते हैं, उनकी तारीफ ही मुख्तलिफ होती है। जैसा कि आज दुनिया के अक्सर ममालिक में इंसाफ की तारीफ बदल गई है, वफा की तारीफ बदल गई है। वतनियत के माने हैं सच हो या झूठ हो, अपने मुल्क के साथ वफा करो, खा उसके नतीजे में इंसान की आला कदरों से बेवफाई हो और खुदा की उस तालीम से बेवफाई हो जो हर इंसान की फितरत में वदियत फरमाई गई है। अगर ये वतनियत की तारीफ है तो फिर इस्लाम ज़रूर इससे मुतसादिम है, लेकिन इन मानों में मुतसादिम है कि इस तालीम को दुरुस्त करेगा, और खा इस दुरुस्ती की राह में कितनी ही कुर्बानियाँ पेश करनी पड़ें, जब तक बनिनो इंसान फितरत के मुताबिक सीधे और साफ नहीं हो जाते और उनकी फितरत खुदा के हजूर लब्बैक नहीं कहती, उस वक्त तक इस दायरे में इस्लाम का इन गलत तारीफों से तसादुम रहेगा। और ये एक ऐसा तसादुम है जिसमें इस्लाम को अपनी ताईद में हर वतन से उठती हुई आवाज़ मालूम सुनाई देगी। आज भी जो हालात दुनिया में गुजर रहे हैं इनमें जमात अहमदिया जो मौक़िफ़ इख्तियार कर रही है, बैने ही इस मौक़िफ़ की ताईद में हर मुल्क से ताईद उठ रही है, ताईद की आवाज़ें उठ रही हैं। मुझे अभी दो दिन पहले एक बड़े मगरबी मुल्क की तरह के हमारे एक अहमदी ने ये मुत्तले किया, बल्कि इस्तफसार किया, पूछा मुझसे कि यहाँ एक बहुत ही मशहूर मुबस्सिर और बड़ा ही बासर मुबस्सिर है, उसने मौजूदा हालात पर जो तबसरा किया है यूँ लगता है जिस उसने आपका खुतबा पढ़कर या खुतबात पढ़कर तमाम वो निकात कबूल कर लिए हैं जो आपने पेश किए, तो बताएं कोई आपने उनको साथ रब्ता किया था या किसी अहमदी ने उसके साथ रब्ता किया है? और एक जगह से नहीं और भी कई जगहों से इस किस्म के खतूत मिले। बज़ाहिर ये मेरे खुतबात को एक खराज तहसीन है, मगर मैं जाहिल नहीं हूँ कि बेवजह ऐसी हमद को अपना बैठूं जो मेरे साथ ताल्लुक़ नहीं रखती, بلکہ اسلام سے تعلق رکھتی ہے. تعریف کے لائق خدا ہے اور خدا کا بھیجا ہوا دین ہے, اور یہ اس تعلیم کی سچائی اور عظمت کا ثبوت ہے. ہاں, میرے لیے ایک صداقت کی پہچان کی کسوٹی ضرور بن گئی. یہ بات میرے لیے ان معنوں میں اطمینان کا موجب بنی کہ مجھے مزید یقین ہو گیا کہ جو بھی میرے تبصرے ہیں ان حالات پر وہ اللہ تعالیٰ کی تعلیم کے مطابق ہیں. ورنہ فطرت انسانی اس طرح بیک آواز مختلف ممالک سے اس کی تائید میں تبصرے نہ کرتی, اور تقریر اور تحریر کے ذریعے اس تعلیم کی تائید نہ کرتی. بس مسلمانوں کے لیے ایک بہت کڑا وقت ہے. اس کڑے وقت میں اپنے جذبات اور رد عمل اور خیالات کی حفاظت کریں, اور اسلام کے پرامن دائرے سے باہر نہ جانے دیں, کیونکہ جہاں بھی آپ نے اسلام کے دائرے سے باہر قدم رکھا وہیں آپ کے لیے خطرات پیش ہوں گے. دوسرا سوال اس دور میں جہاد کے متعلق بار بار اٹھایا جا رہا ہے, اور مختلف ممالک سے احمدی مجھ سے سوال کرتے ہیں کہ بتائیں ہم کیا جواب دیں. یہ لڑائی اسلامی تعریف کے مطابق جہاد یعنی ہولی وار ہے یا نہیں؟ اس کا جواب میں اس خطبے کے ذریعے دیتا ہوں, کیونکہ ہر شخص کو خطوط میں تفصیل سے سمجھایا نہیں جا سکتا. جہاں تک اسلام کے تصور جہاد کی تعریف کا تعلق ہے, یہ سب سے کامل تعریف سورہ حج میں پیش فرمائی گئی ہے, اس آیت میں جس کا میں نے بارہا پہلے بھی ذکر کیا اور اس پہ تبصرہ کیا. اذن للذین یقاتلون بانہم ظلموا, ان لوگوں کو اجازت دی جاتی ہے کہ وہ اپنے لڑنے والوں کے خلاف تلوار اٹھائیں, ان کے خلاف تلوار اٹھائیں جنہوں نے تلوار اٹھانے میں پہل کی ہے, اور کسی جائز وجہ سے نہیں بلکہ وہ مظلوم ہیں. اسی طرح یہ آیت اس مضمون کو آگے بڑھاتی چلی جاتی ہے, اور جہاد کی اس سے زیادہ خوبصورت اور کامل تعریف ممکن نہیں ہے. اس تعریف کو اگر ہم موجودہ صورتحال پر اطلاق کر کے دیکھیں تو ہرگز اسلامی ایمانوں میں یہ جہاد نہیں ہے, ایک سیاسی لڑائی ہے. اور ہر سیاسی لڑائی, خواہ وہ مسلمان اور مسلمان کے مخالف کے درمیان ہو یا مسلمان اور مسلمان کے درمیان ہو, وہ جہاد نہیں بن جایا کرتی. در حقیقت بعض لوگ حق کی لڑائی کو جہاد سمجھ لیتے ہیں, اور چونکہ ہر فریق یہ سمجھتا ہے کہ میں حق پر ہوں, اس لیے وہ اعلان کر دیتا ہے کہ یہ لڑائی خدا کے نام پر ہے, سچائی کی خاطر ہے, اس لیے جہاد ہے. یہ ایک ثانوی تعریف تو ہوگی جہاد کی, مگر اسلامی اصطلاح میں جس کو جہاد کہا جاتا ہے اس کی تعریف اس صورتحال پر صادق نہیں آتی, کیونکہ یہ بنیادی منطق کے خلاف تعریف ہے کہ دونوں فریق میں سے جو حق پر ہو وہ اس کی لڑائی قرآنی اصطلاح میں جہاد بن جائے گی. مشرکوں کی مشرکوں سے لڑائیاں ہوتی ہیں, مختلف مذاہب کے ماننے والوں کی مختلف مذاہب سے لڑائیاں ماننے والوں سے لڑائیاں ہوتی ہیں, ملکوں کی ملکوں سے, کالوں کی گوروں سے, ہر قسم کی لڑائیاں دنیا میں ہو رہی ہیں, ہوتی چلی آئی ہیں, ہوتی رہیں گی. اور جب بھی دو فریق متصادم ہوں تو ظاہر بات ہے کہ اگر ایک فریق 100% حق پر نہیں تو کم سے کم زیادہ تر حق پر ضرور ہوگا, اور یہ تو ممکن نہیں ہے, شاید ہی کوئی بعید کی بات ہو کہ کبھی دونوں کا برابر قصور ہو یا دونوں برابر سچے ہوں. بالعموم ایک فریق مظلوم ہوتا ہے اور ایک ظالم ہوتا ہے. بس ہر مظلوم کی لڑائی کو جہاد نہیں کہا جاتا, اس مظلوم کی لڑائی کو جہاد کہا جاتا ہے جسے خدا کا نام لینے سے روکا جا رہا ہو, جس پر مذہبی تشدد کیا جا رہا ہو. قرآن کریم فرماتا ہے انہوں نے کوئی جرم نہیں کیا, الا یقول ربنا اللہ, सिवाय इसके कि वो कहते हैं अल्लाह हमारा रब है। बस अगर कोई लड़ाई महज इस वजह से किसी पर ठूंसी जा रही हो और फरीक मुखालिफ पहल कर चुका हो और तलवार उसने उठाई हो ना कि मुसलमानों ने, और मुसलमानों का जुर्म इसके सिवा कुछ ना हो कि वो अल्लाह को अपना रब करार देते हों और गैरुल्लाह को रब तस्लीम करने से इनकार करते हों, तो फिर उस लड़ाई का नाम जहाद है। बस महज हक की लड़ाई का नाम जहाद नहीं बल्कि इन मानों में हक की लड़ाई का नाम जहाद है। बस ये सूरत हाल तो इराक और बाकी कौमों की लड़ाई पर चस्पा नहीं हो रही। कुवैत ने कोई किसी वजह से इराक को नाराज किया और इराक ने उस नाराजगी के नतीजे में और इस यकीन के नतीजे में कि कभी ये मुल्क, ये छोटा सा मुल्क हमारे वतन का हिस्सा था और अंग्रेज़ों ने इसे काट कर हमसे जुदा किया था, इसलिए बुनियादी तौर पर हमारा हक बनता है, और कुछ अपनी ताकत के घमंड में इस यकीन पर कि इस छोटे से कुवैत मुल्क की हमारे सामने हैसियत क्या है, जबकि हम इतने मुद्दत तक 8 साल तक ईरान से लड़ चुके हैं और ईरान को भी ऐसे 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 चैलेंज दे चुके हैं जिनके नतीजे में बाज़ दफ़ा ईरान को ये ख़तरात महसूस हो रहे थे कि शायद हमारे वतन का इस दुनिया से सफाया हो जाए। बहुत दूर तक गहरे ईरान के अंदर इराक़ की फ़ौजें दाखिल हो चुकी थी, बाद में उनको धकेल कर वापस किया गया। फिर जिस तरह तकड़ी के तोल हुआ करते हैं, बाज़ दफ़ा डंडी मारी जाती थी एक तरफ से, बाज़ दफ़ा वैसे ही एक फरीक का वज़न बढ़ जाता था, तो ये ऊंच नीच होता रहा। मगर ईरान के मुकाबले पर कुवैत की क्या हैसियत थी? बस हो सकता है ये ख्याल भी इराक के लिए शह दिलाने का मुजीब बना हो कि ये कुवैत छोटा सा मुल्क, इसे तो आनन फानन हम तबाह कर देंगे, और इस वजह से उन्होंने कब्ज़ा कर लिया हो। बहरहाल वजूहात कब्ज़े की क्या थी, इसका पस मंज़र क्या है, दर हकीकत हक किसकी तरफ है, और अगर हक था भी तो हक लेने का ये तरीक जायज़ है या नहीं, ये सारे सवालात थे जिन पर गौर होना चाहिए था और आलम इस्लाम को मुश्तरक तौर पर इन पर गौर करना चाहिए था। इसलिए ना इस लड़ाई को जहाद कहा जा सकता है जो कुवैत पर हमले की सूरत में पैदा हुई, ना उस लड़ाई को जहाद कहा जा सकता है जो उसके रद्द अमल के तौर पर बाद में इराक के खिलाफ लड़ी जा रही है। बस खाम खा जहराना तौर पर इस्लाम की मुकद्दस इस्तलाहों को बेमहल इस्तेमाल करके मुसलमान इस्लाम की मजीद बदनामी का मुजीब बनते हैं। सारी दुनिया में इस्लाम से ठट्ठा किया जाता है और कौमें तमस्खुर करती हैं और ये अपनी बेवकूफ़ी में समझते ही नहीं कि हम क्या बात कर रहे हैं। लेकिन अवामुन्नास के मुतल्लिक ये सोचना चाहिए कि वो क्यों आखिर बार बार अपने रहनुमाओं के इस धोखे में मुब्तला हो जाते हैं और गैर मामूली क़ुरबानियाँ उन जंगों में पेश करते हैं जो दर हकीकत जहाद नहीं लेकिन उन्हें जहाद करार दिया जा रहा है। कोई गहरी इसकी वजह है, कोई दर हकीकत इसके अंदर एक राज है जिसको मालूम करना चाहिए, और अगर हम उस राज को समझ जाएं तो ये भी समझ जाएंगे कि मगरबी कौमें जहाद के इस गलत इस्तेमाल की बड़ी हद तक ज़िम्मेदार हैं, और वो जो तमस्खुर करती हैं और इस्लाम पर ठट्ठा करती हैं, अगर इस सूरत हाल का सही तजिया किया जाए तो मालूम होगा कि वो खुद बहुत हद तक इस जहाद के इस गलत इस्तेमाल की जिम्मेदार हैं। वजह उसकी ये है कि आलम इस्लाम पर गुज़श्ता कई सदियों से ये बिलअमूम तासुर है, ये एक ऐसा गैर मुबहम सा तासुर है जिसकी मुअय्यन पहचान हर शख्स नहीं कर सकता। बाज़ दफ़ा मुबहम खौफ हुआ करते हैं, ये नहीं पता होता कि कहाँ से आ रहा है, क्यों है, लेकिन एक इंसान खौफ महसूस करता है, बाज़ दफ़ा तकलीफ़ महसूस करता है लेकिन उसकी वजह नहीं समझ रहा होता। तो تو انسانی تعلقات میں بعض دفعہ بعض تاثرات گہرے انسان کی طبیعت میں رچ جاتے ہیں، گہرے اثر پذیر ہو جاتے ہیں، اور ان کی وجہ، ان تاثرات کی وجہ ایک لمبی تاریخ پہ پھیلی پڑی ہوتی ہے۔ مغرب نے مسلمانوں سے گزشتہ کئی سو سال میں جو سلوک کیا ہے، اس سلوک کی تاریخ مسلمانوں کو یہ یقین دلا چکی ہے کہ ان کی مسلمانوں سے نفرت مذہبی بنا پر ہے، اور اسلام کا نام خواہ یہ لیں یا نہ لیں، لیکن مسلمان قوموں کی ترقی یہ دیکھ نہیں سکتے، اور مسلمان قوموں کے آگے بڑھنے کے خوف سے یہ ہمیشہ ایسے اقدام کرتے ہیں کہ جس سے ان کی طاقت پارا پارا ہو جائے۔ یہ گہرا تاثر ہے جو مسلمان عوام الناس کے دل میں موجود ہے، خواہ انہوں نے کبھی تاریخ پڑھی ہو یا نہ پڑھی ہو۔ تاریخ کے بعض تاثرات انسانی سوچ اور انسانی جذبات میں اس طرح شامل ہو جاتے ہیں جیسے کسی پانی کی رو میں کوئی چیز ملا دی گئی ہو، وہ ہاتھ نہ دیکھا ہو کسی نے جس نے وہ چیز ملائی ہے، لیکن پانی کے چکھنے سے اس چیز کا اثر معلوم کیا جا سکتا ہے۔ بس عامۃ المسلمین دل میں یہ یقین رکھتے ہیں، اور اس لمبے تاریخی تجربے کے نتیجے میں یقین ان کے دل میں جاگزین ہو چکا ہے کہ یہ قومیں ہر مشکل کے وقت ہماری مخالفت کریں گی اور ایسے اقدامات کریں گی جس سے عالم اسلام کو نقصان پہنچے۔ اس تاثر کو حالیہ اختلاف کے دوران بھی اور اس سے پہلے بھی سب سے زیادہ تقویت امریکہ کے سلوک نے دی ہے، یعنی اس تاثر کو تقویت دینے کا بڑا ذمہ دار امریکہ ہے۔ مثلاً اسرائیل کا مسلمان علاقے میں قیام، امریکہ کی طاقت استعمال ہوئی ہے اس لیے بڑا ذمہ دار، لیکن یہ شوشہ برطانیہ نے چھوڑا تھا اور برطانیہ کے دماغ کی پیداوار ہے۔ جب بھی لڑائیاں ہوتی ہیں اس وقت کچھ مخفی معاہدے کر لیے جاتے ہیں بعض لوگوں کے ساتھ، اور یہود سے اس زمانے میں برطانیہ نے یہ معاہدہ کیا تھا کہ ہم تمہیں عربوں کے دل میں جگہ عطا کریں گے جہاں تمہارا ایک آزاد ملک قائم کیا جائے گا، اور داؤد کی حکومت کے نام پر پھر تم وہاں بیٹھ کر تمام عرب پر بھی اثر انداز ہوگے اور تمام دنیا پر بھی اثر انداز ہوگے۔ ان الفاظ میں یہ معاہدہ نہیں ہوا ہوگا، یقیناً نہیں ہوا، مگر اس معاہدے کے وقت یہود کو یہی پیغام مل رہا تھا، کیونکہ یہ ان کی خواب تھی جو پوری ہو رہی تھی۔ یونائٹڈ نیشنز کے نام پر اسے نافذ کیا گیا، اور سب سے بڑا کردار امریکہ نے اس میں ادا کیا۔ ایک چیز جو مجھے آج تک تعجب میں ڈالتی ہے وہ یہ ہے کہ کیوں اس بنیادی سوال کو نہیں اٹھایا گیا کہ کیا یونائٹڈ نیشنز کو یہ حق حاصل ہے کہ دنیا میں ایک نیا ملک پیدا کریں۔ ملکوں کا قیام تو ایک تاریخی ورثہ ہے جو از خود چلا آیا ہے۔ یونائٹڈ نیشنز کا اختیار تو ان ملکوں تک تھا جو ملک موجود تھے اور اس میں بطوری طور پر شامل ہوئے، نہ کوئی ایسی دنیا کا چارٹر تھا جسے سب دنیا نے قبول کر لیا ہو کہ یونائٹڈ نیشنز میں کوئی شامل ہو یا نہ ہو اس کا اثر اس پر پڑے گا، اور نہ یہ کسی نے قبول کیا کہ یونائٹڈ نیشنز کو ہم تمام دنیا کی برادری کے طور پر اجتماعی طور پر یہ حق دیتے ہیں کہ جب چاہے کسی ملک کو پیدا کر دے، جب چاہے کسی ملک کو مٹا دے۔ تو جو حق یونائٹڈ نیشنز کو نہیں تھا، اس ناحق کو استعمال کرتے ہوئے، یعنی حق اگر نہیں تھا تو جو بھی تھا ناحق تھا، انہوں نے ایک ملک کو پیدا کیا، اس لیے اس ملک کے پیدا ہونے کا کوئی جواز نہیں۔ اور اس میں سب سے بڑا بھیانک اور جابرانہ کردار امریکہ نے ادا کیا ہے۔ یہ وہ یاد ہے جس کو دنیا کا مسلمان بھلا ہی نہیں سکتا۔ اگرچہ عربوں نے اس کو ایک عرب مسئلہ قرار دیے رکھا مدت تک اور باقی مسلمانوں کو اس میں شامل نہیں کیا، لیکن باقی مسلمان از خود اس میں شامل رہے ہیں، کیونکہ ان کے دل میں یہ بات ہمیشہ سے جاگزیں رہی ہے، گہری طور پر ان کے دل پر نقش ہے کہ دراصل یہ عرب دشمنی نہیں تھی بلکہ اسلام دشمنی تھی۔ اس کے بار بار مختلف اظہار ہوئے، مثلا اسرائیل نے بعض دفعہ فلسطینیوں پر ایسے بھیانک مظالم کیے ہیں کہ ان کے تصور سے بھی انسان کے رونگٹے کھڑے ہو جاتے ہیں، دل خون کے آنسو ہوتا ہے۔ عورتوں، بچوں، مردوں، بوڑھوں کو اس طرح تحتیق کیا ہے کہ ایک کیمپ میں ایک بھی زندہ روح نہیں چھوڑی، دودھ پیتے بچے کو بھی ذبح کیا گیا، لیکن نہ تمام دنیا کی قوموں کے کانوں پہ کوئی جوں رہیں گی، نہ امریکہ کی غیرت بھڑکی، بلکہ جب بھی یونائٹڈ نیشنز میں اس کے خلاف کوئی سخت ریزولوشن پاس کرنے کی کوشش کی گئی، ہمیشہ امریکہ اس میں مزاحم ہوا، اور یہ ایک لمبی تاریخ ہے۔ اب یہاں یہ بھی سوال اٹھتا ہے کہ وہ یونائٹڈ نیشنز یعنی اقوام متحدہ اس نام کی مستحق بھی ہے کہ نہیں، جس میں صرف 5 قوموں کو دنیا کی تقدیر کا فیصلہ کرنے کا حق ہو، یعنی وہ مستقل ممبر جن کو ویٹو کرنے کا حق ہے، اور اگر سارے عالم کی رائے بھی متفق ہو جائے تو اس ایک ملک کو یہ حق ہو کہ اس رائے کو رد کر دے، تو عملاً وہ ایک ملک دنیا بن جائے گا اس وقت۔ اور عملاً موجودہ فیصلے کے پیچھے یہی بات کار فرما ہے، جب صدر بش یہ تحدی کے ساتھ اعلان کرتے ہیں کہ عراق کی کیا مجال ہے کہ تمام دنیا کی رائے سے ٹکر لے، تو امر واقعہ یہ ہر آدمی سمجھتا ہے کہ دنیا کی رائے سے مراد امریکہ کی رائے یا صدر بش کی رائے ہے، اور اس تحدی میں ایسا تکبر پایا جاتا ہے کہ اس سے طبیعتوں میں منافرت پیدا ہوتی ہے۔ اور جب ان کے یہود کے ساتھ اور اسرائیل کے ساتھ تعلقات پر مسلمان نظر ڈالتے ہیں تو وہ سوائے اس کے کوئی اور نتیجہ نکال ہی نہیں سکتے کہ عراق نے غلطی کی یا نہیں کی، عراق کے خلاف جو انتقامی کارروائی کی جا رہی ہے یہ صرف اسرائیل کی خاطر ہے۔ یہ وہ ان کہی باتیں ہیں، یہ تجزیے کے بغیر دل میں جمے ہوئے نقوش ہیں، جن کے نتیجے میں مسلمان عوام یہ سمجھتے ہیں کہ در حقیقت یہ اسلام کی دشمنی کے نتیجے میں سب کچھ ہو رہا ہے۔ اسرائیل کو یہ حق ہوتا ہے کہ وہ عراق میں جہاز بھجوا کر ان کے نیوکلیئر پلانٹ پر حملہ کرے اور اسے برباد کر دے۔ یہ کس نے فیصلہ دیا تھا کہ نیوکلیئر پلانٹ یعنی وہ کارخانہ ایٹم بم کی خاطر بنایا جا رہا تھا اور عام پرامن مقاصد کے لیے نہیں تھا؟ کس یونائٹڈ نیشنز نے یہ اختیار اسرائیل کو دیا تھا کہ یہ فیصلہ بھی کرے اور پھر اس کو مٹانے کا اقدام بھی خود کرے؟ اس وقت تو دنیا میں کسی نے یہ اعلان نہیں کیا کہ اس عراق کو یہ حق حاصل ہے کہ جب چاہے اسرائیل کے خلاف انتقامی کارروائی کرے۔ یہ فیصلہ کرنا عراق کا کام ہے کہ آج کرے یا کل کرے یا پرسوں کرے، مگر اس انتہائی کھلی جابرانہ بربریت کے بعد اقوام متحدہ عراق کے اس حق کو تسلیم کرتی ہیں۔ اگر کسی نے یہ آواز سنی ہو تو کم سے کم میرے کانوں نے نہیں سنی، اگر کسی نے ایسی خبر پڑھی ہو تو کم سے کم میری آنکھوں نے نہیں پڑھی اور کسی مسلمان نے نہیں پڑھی۔ بس عالم اسلام کا یہ تصور کہ موجودہ دشمنی بھی اسلام کی گہری نفرتوں پر مبنی ہے، حقائق پر مبنی تصور ہے۔ یہ کھلی دشمنیاں اور کھلی ناانصافیاں دنیا کو معلوم ہیں، ان کی نظر میں آتی ہیں اور بھول جاتے ہیں، لیکن تاثر قائم رہ جاتا ہے اور وہ تاثر سچا ہوتا ہے۔ پھر عجیب بات ہے کہ جب इराक इसराइल पर हमला करता है और रॉकेट्स बरसाता है और उसकी उनकी शहरी आबादियों में से कुछ हिस्सा मुनदिम होता है, तो सारी दुनिया उस पर शोर मचा देती है। फलस्तीन याद नहीं रहता, वो बम याद, वो इसराइल का फिजाई हमला याद नहीं रहता जो एटमी प्लांट पर किया गया था। और उसके बाद आइंदा मजालिम की नहायत खौफनाक दाग बेल पड़ा डाली जाती है। ये वो बातें हैं जिसके नतीजे में मुसलमानों के जज्बात ज़्यादा से ज़्यादा मजरूह होते चले जा रहे हैं और मसले चले जा रहे हैं। और जब वो इन जज्बात का इजहार करें तो कौमें उनको मुखातिब करके कहती हैं, आज फैसला करो कि तुम इस्लाम के वफादार रहोगे या हमारे वतन के वफादार रहोगे। ये कौन सा इंसाफ है? हकायक के इजहार पर वतनियत का सवाल उठाना ही जुल्म है। अगर ये बातें जो सच्ची हैं और हकीकतें हैं इनका मुसलमान इजहार करता है तो उसको हक हासिल है। लेकिन जो भयानक बात जाहिर हो चुकी है उससे ज्यादा भयानक बातें अभी जाहिर होने वाली हैं। इसराइल के साथ कुछ मख्फी गुफ्त शनीद अमरीका ने की और अपने एक बहुत ही अहम अपने अफसर को, अपने मरकजी हुकूमत के नुमाइंदा को उनके पास भिजवाया। और बातों के अलावा जो मख्फी थीं और मख्फी रहेंगी कुछ अरसे तक जब तक वो अमली तौर पर दुनिया के सामने जाहिर ना हो, एक ये भी थी कि इसराइल को 6 बिलियन से ज़्यादा रुपए दिए गए इसलिए नहीं कि तुम जवाबी इंतकामी कार्रवाई ना करो, बल्कि इसलिए कि सरे दस्त ना करो और बाद में कर लेना, जब हम मार कर फारिग हो जाएं तो जो कुछ बचेगा उस पर तुम अपना बदला उतार लेना। बाज़ दफ़ा पुराने ज़मानों में रिवाज था कि अगर कोई जालिम मर जाता था या कोई शख्स किसी मरे हुए को जालिम समझता था और इंतकाम लेना चाहता था तो उसकी लाश उखेड़ कर उसे फांसी लगा दिया जाता था। तो अमलन जो मुआहदा हुआ है वो ये है कि लाश बनाने तक हमें मौका दो, हम तुम्हारी ये खिदमत कर रहे हैं और करते चले जाएंगे, जब मार बैठेंगे तो फिर तुम्हारे सुपुर्द कर देंगे, फिर उस लाश को तुम जहां मर्जी लटकाए फिरना। अब सवाल ये है कि ये सब इंसाफ की बातें हैं, क्या ये इंसानियत की बातें हैं? लेकिन एक और बात जो दुनिया की नजर में नहीं आ रही वो ये है कि इराक की सिविलियन पॉपुलेशन यानी पुरअमन आम आबादी पर जो खतरनाक बम गिराए गए हैं ये इस वाकया के बाद गिराए गए हैं, और ज्यादातर मगरबी इराक की आबादी इससे मुतासर हुई है, और अमलन उस इंतकाम से हजारों उस अगर वो जुल्म था तो उससे हजारों गुना बड़ा जुल्म इराक पर किया जा चुका है। अगर एक इसराइली घर गिरा था तो सैकड़ों इराकियों के घर गिराए जा चुके हैं, अगर एक इसराइली जख्मी हुआ था तो हजारों इराकी मारे जा चुके हैं। वहां से आने वाले बताते हैं कि बाज इलाकों से लाशों की बदबू की वजह से गुजरा नहीं जाता, जले हुए गोश्त की बदबू भी उठती है और मुतफन गोश्त की बदबू भी उठ रही है और इलाकों के इलाके आबादी से खाली हो गए हैं। ये वो अमेरिका का इंतकाम है जो उसने यहूद की खातिर लिया है, और यकीनन ये उस मुआहदे में शामिल था जिसकी बातें अभी हमारे मंजर आम पर नहीं आई, अमलन वो मंजर आम पर आ गया है। और अभी ये इंसानियत के अलमबरदार हैं, मॉरल हाई ग्राउंड से बातें करते हैं और बाकी दुनिया को कहते हैं तुम जलील, तुम्हें इतना नहीं पता कि इंसानियत होती क्या है, तुमने निहत्ते मासूम इसराइलियों पर बमबारी की। वो गलत है, इस्लाम इसकी इजाजत नहीं देता कि निहत्ते पुरामन शहरियों को किसी रंग में भी तकलीफ पहुंचाई जाए। हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का दीन इसकी इजाज़त नहीं देता। जब भी बाज़ इलाकों में जहाद यानी तलवार का जहाद हुआ करता था तो आप अफवाज को भेजने से पहले उनको जो तफसील से और ताकीद से हदायत फरमाया करते थे उसमें एक ये भी हदायत थी कि शहरियों को, बूढ़ों को, औरतों को और बच्चों को हरगिज़ तह तैर नहीं करना, उनको कोई नुकसान नहीं पहुंचाना। बस फिल हकीकत ये सही इस्लामी तालीम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की नसीहतों और आपकी सुन्नत से मिलती है और ये वो तालीम है। बस मैं ये नहीं कहता कि इराक़ ने दुरुस्त किया, मगर मैं ये ज़रूर कहता हूँ कि अगर इराक़ ने गलत भी किया तो उन दुनिया के कवायद और दस्तूर के मुताबिक जिनके तुम अलमबरदार बने हुए हो, इराक़ की इस कार्रवाई को एक जवाबी कार्रवाई तसव्वुर करना चाहिए था। वो इसराइल में बसने वाले मुसलमान जिन पर आए दिन गोलियां चलाई जाती हैं और निहत्तों को तहतेख किया जाता है और गोलियों का निशाना बनाया जाता है, अगर उनका इंतकाम लिया जाए तो तुम ये नहीं कहते कि ये इंतकाम है और जायज़ है, तुम ये कहते हो कि ये सरासर गैर मुनसिफाना बहीमाना जुल्म है और ज्यादती है जिसका बदला लेने का इसराइल को हक है। और फिर मख्फी माहदे उनसे ये करते हो कि हम तुम्हें रुपया भी देंगे और तुम्हारी खातिर ऐसे खौफनाक मजालिम इन पर करेंगे कि तुम्हारे दिल ठंडे होंगे और जो कुछ भी इन मासूम लोगों का बच रहेगा वो तुम्हारे सुपुर्द कर देंगे कि जाओ और इनको जो कुछ रह गया है उसको मिलियमेट कर दो या इनके मुर्दों की लाशें लटका कर उनसे अपना इंतकाम लो और अपने सीने ठंडे करो। और फिर इनके पेश करदा अखलाक के इस कदर ये शदीद मुनाफी बातें हैं जिन अखलाक का ये ढंडोरा पीटते हैं खुद उनके मुखालिफ हैं, जो प्रोपागेंडा दुनिया में कर रहे हैं खुद उसको प्रोपागेंडे को झुटलाने वाली बातें हैं। प्रोपागेंडा ये कर रहे हैं कि सदर सद्दाम एक नहायत ही खौफनाक जाबिर है, हम उसको सजा इसलिए दे रहे हैं कि उसने खुद अपने मुल्क के बाशिंदों को ज़बरदस्ती गुलाम बनाया हुआ है, हम उसको सजा इसलिए दे रहे हैं कि अपने मुल्क के बाशिंदों पर जुल्म और तशद्दुद कर रहा है और उनकी रिहाई की खातिर हम सदर सद्दाम के खिलाफ हैं ना कि अहले इराक के खिलाफ, और सजा किन मासूमों को दे रहे हैं जिन पर इनके बयान के मुताबिक मुसलसल साल हा साल से सदर सद्दाम तशद्दुद तोड़ करता चला जा रहा है और मजालिम तोड़ता चला जा रहा है। उन मासूम औरतों और बच्चों का क्या कसूर है जो तुम्हारे बयान के मुताबिक पहले ही मजलूम है, जिनकी आजादी के नाम पर तुमने यह जंग शुरू की हुई है, कि उनको उस जुर्म की सजा दो जो तुम्हारे नजदीक सदर सद्दाम ने इसराइल के खिलाफ जिस जुर्म का इर्तकाब किया, और ऐसी सजा दो कि यहूद की तारीख में भी ऐसे खौफनाक इंतकाम की मिसालें न मिलें। तुम्हें यह क्या हक है कि ईसाइत की मासूम तालीम को दावदार करो और ईसाइत की तालीम को, ईसाइत के की तारीख को भी उसी तरह इंतकाम के जुल्म के से खून आलूद कर दो जिस तरह यहूद की तारीख हमेशा खून आलूद रही है। बस ये सारी गैर मुनसिफाना बातें हैं, अदल के खिलाफ बातें हैं, तकवा के खिलाफ बातें हैं, जिनके खिलाफ मुसलमान के दिल में एक रद्द अमल है। उसके बावजूद वो जिन मुल्कों में रहता है उसका पुरमन शहरी है, उसके बावजूद कि वो इस बात पर आमादा है कि मुल्क का कानून तोड़े बगैर सिर्फ जुल्म के खिलाफ एहतजाज की आवाज बुलंद करे, उसको गद्दार करार दिया जाता है और उसके खिलाफ मुहिम चलाई जाती है। ये कौन सा इंसाफ है? मुझसे एक अहमदी ने सवाल किया फोन पर कि मेरा बीबीसी के साथ या किसी और टेलीविजन के साथ इंटरव्यू होने वाला है, वो मुझसे पूछते हैं कि तुम्हारा क्या रद्द अमल है, क्या तबसरा है इन हालात पर, बताएं मैं क्या जवाब दूं। मैंने कहा तुम ये जवाब दो कि जो टोनी बेन का तबसरा है मेरा बैन ही वही तबसरा है, जब मेरे दिल की सही आवाज वो मुनसिफ मिजाज अंग्रेज बुलंद कर रहा है तो मुझे क्या जरूरत है उस आवाज को खुद बुलंद करने की, क्योंकि जब मैं करूंगा तो तुम मुझे गद्दार करार दोगे, जब टोनी बैन करेगा तो तुम उसे गद्दार करार देने की जरूरत नहीं कर सकते। बस जो बातें हो रही हैं इंसाफ के खिलाफ हो रही हैं, तकवा के खिलाफ हो रही हैं, कोई कानून नहीं है, कोई उसूल नहीं है, कोई हाई मॉरल ग्राउंड नहीं है, بلکہ ان اخلاقی انتحاط میں انحطاط میں تحت السرا تک پہنچے ہوئے لوگ ہیں. بس یہ وہ صورتحال ہے جو درست اور تقوی پر مبنی صورتحال ہے. مگر اس کے باوجود کسی مسلمان عالم کو اور کسی مسلمان بادشاہ کو حق نہیں ہے کہ ان لڑائیوں کو اسلامی جہاد قرار دے. لیکن مسلمان عوام کو جب جہاد کے نام پر بلایا جائے گا تو اس لیے لبیک کہیں گے کہ وہ دل سے جانتے ہیں, اور بار بار ان کا کردار یہ ثابت کرتا چلا جا رہا ہے کہ ان لڑائیوں کے پس منظر میں اسلام کی دشمنی ضرور موجود ہے. بس وہ معصوم جہاں مارے جائیں گے, میں یقین رکھتا ہوں کہ خدا کی رحمت ان سے رحم کا سلوک فرمائے گی, اور اگر اسلام کی کامل تعریف کی روح سے وہ شہید قرار نہیں بھی دیے جا سکتے تو چونکہ اسلام کی دشمنی میں ان سے ظلم ہوئے ہیں اس لیے اللہ تعالیٰ ان سے رحمت اور مغفرت کا سلوک کرے گا. لیکن پھر بھی میں اس بات کا اعادہ کرتا ہوں کہ نہ مسلمان علماء کا حق ہے اور نہ مسلمان بادشاہوں کا حق ہے کہ وہ اپنی سیاسی لڑائیوں کو, خواہ وہ مظلوم کی لڑائیاں ہوں, اسلامی جہاد قرار دیں. دراصل اسلام کی دشمنی آج کل جیسا کہ میں نے بیان کیا ظاہر و باہر ہو رہی ہے, ہوتی چلی جا رہی ہے, اور منہ سے کوئی کچھ کہے, در حقیقت دل کی آواز مختلف بہانوں کے ساتھ اٹھی جاتی ہے اور زبان پر بھی آئی جاتی ہے. اور جہاں تک عمل کا تعلق ہے وہ میں نے بیان کیا ہے کہ ایسی مکروہ عملی تصویریں بنائی جا رہی ہیں جن جو خون کا رنگ رکھتی ہیں اور نفرت کے برش سے بنائی جا رہی ہیں, اور اسلام کی نفرت کا برش ان کے خد و خال بناتا چلا جا رہا ہے, اور وہ دنیا کے سامنے کھل کر تصویریں ابھرتی چلی جا رہی ہیں. اس کے نتیجے میں اور جو کچھ بھی ہو, امن بہرحال قائم نہیں ہو سکتا, کیونکہ یہ بنیادی اصول کبھی دنیا میں کوئی تبدیل نہیں کر سکا کہ نفرتیں نفرتوں کے بچے پیدا کرتی ہیں. اس لیے ابھی سے یہ بیٹھے ہوئے یہ منصوبے بنا رہے ہیں کہ کس طرح اس جنگ کے اختتام پر اس خطہ ارض میں جسے مشرق وسطیٰ کا نام دیا جاتا ہے امن کا قیام کریں گے. یہ محض خواب و خیال کی جہلانہ باتیں ہیں. جہاں نفرتوں کے بیج اتنے گہرے بو دیے گئے ہوں وہاں سے نفرتیں ہی اگیں گی, جہاں جنگ کے بیج بو دیے گئے ہوں وہاں جنگیں ہی اگیں گی. اور یہ ہو نہیں سکتا کہ ان نفرتوں کے نتیجے میں محبتیں پیدا ہونی شروع ہو جائیں اور جنگ کے نتیجے میں امن کی فصلیں کاٹنے لگو. بس آج نہیں تو کل یہ دیکھیں گے کہ جو اقدامات یہ آج کر رہے ہیں ہمیشہ کے لیے دنیا کے امن کو تباہ کر رہے ہیں, اور جو مجرم ہے خدا اس کو سزا دے گا, کیونکہ انسان تو بے اختیار ہے. جماعت احمدیہ کسی قومی تعصب میں مبتلا ہو کر کوئی خیال کسی خیال کا اظہار نہیں کرتی, نہ تعصب میں مبتلا ہو سکتی ہے, کیونکہ ہمارے دل توحید نے سیدھے کر دیے ہیں, کوئی کجی ان میں نہیں چھوڑی. ہماری وفا توحید کے ساتھ ہے, اور توحید جس کے دل میں جاگزی ہو جائے اور گڑ جائے اس کے دل میں عصبیتیں جگہ پا ہی نہیں سکتی. یہ دو چیزیں ایک سینے میں اکٹھی نہیں ہو سکتی. توحید تو عالم کو, کل عالم کو اکٹھا کرنے کے لیے کرنے والی طاقت ہے. توحید جس سینے میں سما جائے اس میں کوئی عصبیت جگہ نہیں پا سکتی. یہ ایک بنیادی غیر مبدل قانون ہے. اس لیے میں جماعت احمدیہ کی طرف سے یہ اعلان کرتا ہوں کہ ہمارے تبصروں میں خواہ کیسی ہی تلخی ہو وہ حق پر مبنی تبصرے ہوں گے, اور آج نہیں تو کل دنیا ہماری تائید کرے گی کہ ہاں تم نے حق کی صدا بلند کی تھی اور اس میں کوئی تعصب کا شائبہ تک باقی نہیں تھا. لیکن اس کے علاوہ بھی بعض باتیں ہیں جس کی وجہ سے طبیعتوں پہ سخت انقباض بھی ہے اور بے قراری پائی جاتی ہے. وہ ان کا متکبرانہ رویہ ہے. خاص طور پر امریکہ کے صدر جب بات کرتے ہیں عراق کے متعلق یا دوسرے ان قوموں کے متعلق جو ان سے تعاون نہ کر رہی ہوں, تو یوں لگتا ہے جیسے دنیا میں خدا اتر آیا ہے اور خدا بات کر رہا ہے, اور جو موحد ہو وہ تکبر کے سامنے سر جھکا ہی نہیں سکتا. شرک کی مختلف قسمیں ہیں, لیکن سب سے زیادہ مکروہ اور قابل نفرت شکل تکبر ہے. بس تکبر کے خلاف آواز بلند کرنا توحید کا اول موحد کا اولین فریضہ ہے, اور جماعت احمدیہ دنیا میں کے موحدین میں صف اول کی موحد جماعت ہے, بلکہ توحید کی علم بردار جماعت ہے. توحید کا جھنڈا آج جماعت احمدیہ کے ہاتھوں میں تھمایا گیا ہے. اس لیے ہم ہر شرک کے خلاف آواز بلند کریں گے, ہر تکبر کے خلاف آواز بلند کریں گے, اور دنیا کا کوئی خوف ہماری اس آواز کو کا گلا نہیں گھونٹ سکتا. کیونکہ وہ مصنوعی خدا جو دنیا کی تقدیر پر قابض ہونے کی کوشش کرتے ہیں, ان کے سامنے سر جھکانا اور موحد ہونا بیک وقت ممکن ہی نہیں. بعض احمدی جب میں ایسے تبصرے کرتا ہوں تو مجھے لکھتے ہیں کہ ہیں ہیں ہمیں آپ کی فکر پیدا ہوتی ہے, آپ کیوں ایسی باتیں کرتے ہیں. میں ان کو یاد دلاتا ہوں کہ میں اس لیے ایسی باتیں کرتا ہوں کہ میرے آقا اور مولا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم بھی ایسی باتیں کیا کرتے تھے. جب آپ نے توحید کے حق میں آواز بلند کی تو مکہ کیا تمام دنیا آپ کی مخالف تھی. آپ کی منتیں کی گئیں, آپ کو سمجھایا گیا کہ کیوں اپنی جان کو خطرے میں ڈالتے ہیں. آپ کو علم نہیں کہ کتنی کتنی خوفناک طاقتیں آپ کے خلاف اکٹھی ہو گئی, لیکن آپ نے ان کو یہی جواب دیا اور ہمیشہ یہ جواب دیا کہ توحید کی راہ میں میں ہر قربانی کے لیے تیار ہوں, یہی میری زندگی کا مقصد ہے, یہی میرے پیغام کی جان ہے, یہی میرے مذہب کی روح ہے. اس لیے ہر دوسری چیز سے تم مجھے الگ کر سکتے ہو, مگر توحید اور توحید کا پیغام پہنچانے سے الگ نہیں کر سکتے. اب نے فرمایا کہ تم کیا کہتے ہو, خدا کی قسم اگر سورج کو میرے دائیں ہاتھ پر لا کے رکھ دو اور چاند کو میرے بائیں ہاتھ پر لا کے رکھ دو, تب بھی میں ان کو رد کر دوں گا اور توحید کا دامن کبھی نہیں چھوڑوں گا. بس مجھے کس بات سے ڈراتے ہیں؟ امریکہ کی طاقت ہو یا یہود کی طاقت ہو یا انگریز کی طاقت ہو یا تمام دنیا کی اجتماعی طاقتیں ہوں, اگر توحید کی آواز بلند کرتے ہوئے میں پارا پارا بھی ہو جاؤں تو خدا کی قسم میرے جسم کا ذرہ ذرہ یہ اعلان کرے گا کہ فزتو برب الکعبہ تے, فزتو برب الکعبہ تے. میں خدا کعبہ کی قسم کھا کے کہتا ہوں کہ میں کامیاب ہو گیا ہوں. اور یہی وہ آواز ہے جو آج تمام دنیا کے احمدیوں کے دلوں سے اور ان کے جسموں ان کے ذرے ذرے سے اٹھنی چاہیے. کیا پروگرام ہے اور کن طاقتوں پر یہ بھروسہ کیے ہوئے ہیں؟ ڈیزرٹ سٹارم کی باتیں کرتے ہیں, یعنی صحراؤں کا ایک طوفان ہے جو دشمن پر دشمن کو ہلاک اور ملیمیٹ کر دے گا. یہ نہیں جانتے کہ طوفانوں کی باغیں بھی خدا کے ہاتھ میں ہوتی ہیں. میں نہیں جانتا کہ خدا کی تقدیر کیا فیصلہ کرے گی, مگر یہ ضرور جانتا ہوں کہ خدا کی تقدیر جو بھی فیصلہ کرے گی وہ بالآخر وہ تکبروں کو ہلاک کرنے کا موجب بنے گا. آج نہیں تو کل یہ تکبر ملیامیٹ کیے جائیں گے, کیونکہ وہ بادشاہت جو آسمان پر ہے اسی خدا کی وہ بادشاہت زمین پر ضرور قائم ہو کے رہے گی. بس آج نہیں اور نہیں تو کل, کل نہیں تو پرسوں آپ دیکھیں گے کہ یہ تکبر دنیا سے ہلاک کیا جائے گا اور طوفان ان پر الٹائے جائیں گے, اور ایسے ایسے خوفناک سٹارمز خدا کی تقدیر ان پر چلائے گی جن کے مقابل پر ان کی تمام اجتماعی طاقتیں بھی ناکام اور پارا پارا ہو جائیں گی. یہ نظام کہنا مٹایا جائے گا, آپ یاد رکھیں اور اس بات پر قائم رہیں اور کبھی محو نہ ہونے دیں کہ یہ اقوام قدیم جن کو آج اقوام متحدہ کہا جاتا ہے ان کے اتوار زندہ رہنے کے نہیں ہیں. یہ قومیں یادگار بن جائیں گی اور عبرت ناک یادگار بن جائیں گی, اور ان کے کھنڈرات سے آپ ہیں اے توحید کے پرستارو, وہ آپ ہیں جو نئی عمارتیں تعمیر کریں گے.
نئی اقوام متحدہ کی عظیم شان فلک بوس عمارتیں تعمیر کرنے والے تم ہو اے مسیح محمدی کے غلام ہو جن کے سپرد یہ کام کیا گیا ہے. بس تم دیکھو گے آج نہیں تو کل دیکھو گے, اگر تم نہیں دیکھو گے تو تمہاری نسلیں دیکھیں گی, اگر کل تمہاری نسلیں نہیں دیکھیں گی تو پرسوں ان کی نسلیں دیکھیں گی. مگر یہ خدا کی منہ کی باتیں ہیں اور اس کی تقدیر کی تحریریں ہیں جنہیں دنیا میں کوئی مٹا نہیں سکتا. آپ وہ مزدور ہیں جنہوں نے وہ نئی عمارتیں تعمیر کرنی ہیں. نئی اقوام متحدہ کی بنیادیں بھی بنیادیں تو ڈالی جا چکی ہیں, آسمان پر پڑ چکی ہیں, ان کی عمارتوں کو آپ نے بلند کرنا ہے. بس ان دو مقدس مزدوروں کو کبھی دل سے محو نہ کرنا جن کا نام ابراہیم اور اسماعیل تھا, اور ہمیشہ یاد رکھنا اور اپنی نسلوں کو نصیحتیں کرتے چلے جانا کہ اے خدا کی راہ کے مزدوروں, اسی تقویٰ اور سچائی اور خلوص کے ساتھ, اسی توحید کے ساتھ وابستہ ہو کر اسے اپنی رگ و پے میں سمایت کرتے ہوئے, اسے اپنی رگ و پا میں سرایت کرتے ہوئے تم اس عظیم الشان تعمیر کے کام کو جاری رکھو گے. ایک صدی جاری رکھو گے تو ایک صدی بھی جاری رکھو گے, اگلی صدی بھی جاری رکھو گے, یہاں تک یہ عمارت پایہ تکمیل کو پہنچے گی. اس عمارت کی تکمیل کا سہرا جس کی بنیاد حضرت ابراہیم علیہ السلام نے ڈالی تھی, جن کے ساتھ ان کے بیٹے اسماعیل نے مزدوری کی تھی, خدا کی تقدیر میں ہمارے آقا و مولا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے سر پر باندھا جا چکا ہے. کوئی نہیں ہے جو اس تقدیر کو بدل سکے. ہم تو مزدور ہیں, محمد مصطفیٰ کے قدموں کے غلام, آپ کے خاک پا کے غلام ہیں. بس آپ وفا کے ساتھ کام لیں اور نسلن بعد نسلن اپنی اولاد کو یہ نصیحت کرتے چلے جائیں کہ تم خدا اور رسول کے مزدوروں کی طرح کام کرتے رہو گے اپنے خون بھی بہاؤ گے اور پسینے بھی بہاؤ گے, اور کبھی بھی نہ تھکو گے نہ ماندہ ہوگے, یہاں تک کہ خدا کی تقدیر اپنے اس وعدے کو پورا کر دے کہ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ, کہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا دین اس لیے دنیا میں بھیجا گیا تھا کہ تمام ادیان پر غالب آ جائے, اور ایک ہی جھنڈا ہو جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کا جھنڈا ہو, اور ایک ہی دین ہو جو خدا اور محمد کا دین ہو, اور ایک ہی خدا کی بادشاہ دنیا میں قائم ہو. خدا کرے کہ ہم اپنی آنکھوں سے دیکھیں, اگر نہ دیکھ سکیں تو ہماری اولادیں اپنی آنکھوں سے دیکھیں اور ہمیں یاد رکھیں, اور اگر وہ بھی نہ دیکھ سکیں تو ان کی اولادیں اپنی آنکھوں سے دیکھیں. لیکن میں آپ کو یقین دلاتا ہوں کہ ان دنیا کی آنکھوں سے آپ دیکھ سکیں یا نہ دیکھ سکیں, میری روح کی آنکھیں آج ان واقعات کو دیکھ رہی ہیں, ان عظیم الشان تغیرات کو اس طرح دیکھ رہی ہیں جیسے میرے سامنے واقعہ ہو رہے ہیں, اور ہمارے مرنے کے بعد ہماری روحوں کو آشنا کیا جائے گا اور خبریں دی جائیں گی. اے خدا کے غلام بندو, خدا کے اس عشق اور محبت کرنے والے بندو, تمہاری روحیں ابدی سرور پائیں اور ابدی سکینت حاصل کریں کہ جن راہوں میں تم نے قربانیاں دی تھیں وہ راہیں شاہراہیں بن چکی ہیں, اور جن تعمیرات میں تم نے اینٹ اور روڑے اور پتھر رکھے تھے وہ خدا کی عمارت کی, خدا کی ایک عظیم الشان عمارت, توحید کی عظیم الشان عمارت بن کر اپنی پایہ تکمیل کو پہنچ چکی ہے. ہوگا اور ایسا ہی ہوگا. اللہ کرے کہ ہمیں زیادہ سے زیادہ اسلامی خدمت کی توفیق عطا ہو. گزشتہ جمعے پہ میں نے اعلان کیا تھا کہ جاپان اور جرمنی اور موریشس کی جماعتیں براہ راست اس خطبے کو سن رہی ہیں. بعد میں مجھے بتایا گیا کہ نیو یارک امریکہ اور بریڈفورڈ یو کے اور ڈنمارک کی جماعتیں بھی مواصلاتی ذریعے سے اس خطبے کو براہ راست سن رہی ہیں. آج بھی مجھے بتایا گیا ہے کہ موریشس, سویڈن, مانچسٹر اور بریڈفورڈ اور جرمنی اور جاپان کی جماعتیں, جرمنی میں ہیمبرگ اور فرینکفرٹ شامل ہیں, ان کی جماعتیں براہ راست اس خطبے کو سن رہی ہیں. پچھلی دفعہ مجھے یاد نہیں رہا تھا کہ جب یہ سن رہی ہیں تو ان کو براہ راست السلام علیکم کہہ دوں. بس اپنی طرف سے بھی اور تمام یو کے کی احمدیوں کی طرف سے میں آپ تمام احمدی بھائیوں کو السلام علیکم ورحمۃ اللہ وبرکاتہ کو تحفہ پیش کرتا ہوں.
دعاؤں پر زور دیں, ہماری طاقتوں کی جان دعائیں ہیں, اور جو بھی روحانی انقلاب دنیا میں برپا ہوگا وہ دعاؤں ہی کے ذریعے ہوگا. الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یہدہ اللہ فلا مضل له ومن یضلله فلا ہادی له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله. عباد الله رحمكم الله, ان الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم ودعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.